ولتكن صفوتك مع الله تعالى في جميع طاعتك كالصفوة الماء حين أنزله من السماء. اور تم کو ایسا، یہ آخری جملہ میں کہنا چاہتا ہوں کہ تم کو ایسا ہونا چاہیے کہ اللہ کی اطاعت تمہیں اس طریقے سے صاف کر دے جیسے کہ وہ پانی جو آسمان سے برستا ہے پاک و صاف ہوتا ہے. محسوس کیا اس کو؟ یعنی اب پہل کہ جو پانی نجاست کو لے کے نکلا، یہ پانی ندی نالوں میں گیا، دریا میں گیا، سمندر میں گیا، اور پھر یہ پانی وہیں سے ہی دوبارہ ایویپوریٹ ہوتا ہے اور ایویپوریٹ ہو کے بادل بنتا ہے، اور جب یہ پانی بادل میں بنتا پہنچ جاتا ہے تو دوبارہ نتھر کے پاپڑ صاف ہو جاتا ہے. تو وہ پانی جو اوپر سے بادل سے سماں سے برستا ہے وہ بالکل پاپڑ صاف ہوتا ہے. یعنی اس میں ان نجاسات اور آلودگی کا کوئی دخل نہیں ہوتا کہ جس سے وہ زمین میں آلودہ ہو چکا ہے. تو امام فرماتے ہیں کہ جب تم خدا کی اطاعت، جب تم انہیں نماز پڑھ کے فارغ ہو، پہلے تم پانی کی طرف کس نیت سے پڑھے تھے؟ کہ یہ اللہ کی رحمت ہے کہ جس کے ذریعے سے میرے گناہوں کی آلودگی سے میں پاک صاف ہو جاؤں، یہ خدا کی مہربانی ہے کہ جو میری معصیت اور میری خطا کو دھو ڈالتی ہے. لیکن جب تم خدا کی اطاعت کر چکو، جب نماز پڑھ چکو، جب روزے سے فارغ ہو چکو، تو تمہیں کیسا ہونا چاہیے؟ کہ جیسے وہ شفاف پانی جو آسمان سے برستا ہے. ٹھیک، یہ پانی بہر اس میں باتیں تو بہت ہیں، لیکن جو چیدہ چیدہ ڈسکریٹ کچھ باتیں میرے ذہن میں تھیں وہ آپ کی خدمت میں عرض کر دی. آخر میں دو جملے سنتے جائیے، کیونکہ ایک بات جو میرے ذہن میں ہے اور صرف میرے ظاہر ہے کہ میرے ذہن میں نہیں بلکہ قرآن کا آئمہ کا علماء کا بھی پیغام ہے کہ بنیادی طور پر ہم جو یہ سب کام کرتے ہیں، چاہے تبلیغات کے عنوان سے کریں، چاہے ہدایت کے عنوان سے کریں، چاہے عبادات کے عنوان سے کریں، ان تمام چیزوں کا ہدف انتہا یہ ہے کہ ہم ویسے انسان اور ویسے عبد بن سکیں کہ جیسا خدا نے ہمیں بنانا چاہا ہے. اور وہ میں نے آپ کی خدمت میں عرض کیا تھا کہ خدا نے ہمیں کیسا انسان دیکھنا چاہا ہے، وَعَلَّمَ الْآدَمَ أَسْمَاءَ كُلَّهَا کی تفسیر، کہ ہم ایسے بنے کہ جو اس درجے پر ہو کہ مسجود ملائک بن سکے. صرف ملائکہ بھی نہیں، ملائکہ پاک ہیں، ملائکہ خدا کی تسبیح اور حمد میں مشہور رہتے ہیں، ملائکہ خدا کی عبادت میں ہما وقت مشہور ہے، لیکن ملائکہ خدا کی معرفت اور محبت میں اس درجے پر نہیں کہ جہاں پر انسان پہنچ سکتا ہے. یعنی کہ جس چیز کو کہا، بعض لوگوں نے کہا کہ یہ کیا چیز ہے، یہ درد اور کرب ہے، بعض لوگوں نے کہا کہ یہ محبت اور عشق ہے، بعض نے کہا کہ یہ جذبہ قربانی ہے. کہ ایک مثال، ایک روایت دی جاتی ہے کہ جب جناب امیر المومنین علیہ السلام شب ہجرت پیغمبر اکرم کے بستر پر لیٹ گئے، تو اس وقت خدا نے ملائکہ مقربین کو بلا کر یہ منظر دکھا کر ان کے سامنے فخر و مباحات کیا کہ دیکھو یہ چیز تمہارے پاس نہیں ہے، کہ کس طریقے سے آج علی نے اپنی زندگی. اچھا، اس میں ایک جملہ آپ کا اور بھی ہے، میں انشاءاللہ آپ کو کبھی پڑھ کے سناؤں گا، کہ امیر المومنین علیہ السلام سے جب پیغمبر اکرم نے فرمائش کی کہ آپ لیٹ جائیں، تو آپ نے کہا کہ مجھے اس کی پرواہ نہیں ہے کہ یہ مجھے قتل کر دیں یا مجھے اسیر کر کے اذیتیں دیں، دونوں خطرے موجود تھے. تو یہ دونوں خطرے تھے، یعنی کہ صرف قتل کا خطرہ نہیں تھا تمہارے لیے، بلکہ اس کا بھی خطرہ تھا کہ پکڑ کے لے جائیں اور اسیر کریں اور نہ معلوم کیا ٹارچر کریں. کیونکہ ان کا پلان تو آپ کے ذہن میں ہے کہ کیا پلان تھا، کہ انہوں نے ہر قبیلے سے ایک ایک آدمی دو دو آدمی لیے، ताकि सबके हाथ इस फोन में रगे जाए और कोई भी फिर एक दूसरे को इल्जाम न दे सके। और जब बनी हाशिम अगर मोहम्मद इब्न अब्दुल्ला के खून का इंतकाम देने के लिए खड़े हों तो इतने सबसे लड़ भी ना सके, वो ये सोच रहा है। और जब अमीरुल मोमिनीन सल्लल्लाहु अलैहि वसल्लम को देखा, उन्होंने सुबह उठाया तो पहले तो बहुत जज्बे से पूछा कि आप कि मोहम्मद क्या है, तो आपने ये जवाब दिया कि गोया के तुम उन्हें मेरे हवाले करके गए थे कि मुझसे सवाल करते हो कि लगे, तो उन्होंने छोड़ा नहीं, वो पकड़ के घसीटते हुए मस्जिद हराम तक लेके गए, काबे तक लेके गए थे। और वहां जाने के बाद उन्होंने आपस में मशवरा किया क्या करें क्या करें, और उसके बाद देखा कि तो ये वो चीज है कि ये कुर्बानी, ये ईसार, ये मोहब्बत, ये मारिफत। और जो कुछ मैं बयान करना चाह रहा था वो नहीं मुमकिन हो सका कि मैं दो मिराजों का हाल आपको सुनाना चाहता था कि जो दो इंसानों को नसीब हुई, कि उससे भी हमें ये बात समझ में आती है कि खुदा ने इंसान को किस लिए बनाया। कि इतना कि आप यकीन करें कि मैं बिल्कुल जो इंसान के गिरिया बेख्तियार जारी होता है कि इन दो जो मेराज है, हजरत इदरीस अलैहिस्सलाम की मेराज और एक पैगंबर अकरम की मेराज, इससे बरमला एक चीज ये जाहिर होती है कि जैसे खुदा चाहता है कि कोई ऐसा हो कि जिससे मैं अपना आदत बयान कर सकूं, जिससे मैं अपना महरा मेराज बना सकूं, बिल्कुल ऐसे गुफ्तगु की है। हजरत इदरीस अलैहिस्सलाम की भी ऐसे है और पैगंबर अकरम के साथ भी ऐसे। तो इंसान कौन है जो खुदा का महरा मेराज है, जिसमें खुदा की सिफात का जो आईना है, जिसमें खुदा की कामिल और अकमल सिफात झलक सकती हैं, वो आईना है इंसान। तो ये सारी चीजें किस लिए हैं, हम उस हदफ को जहन में रखें और उसके लिए कोशिश करें। और हमारे लिए जो इमीडिएट प्रॉब्लम है इस माशरे में और इस जिंदगी में, वो है इलाही और इंसानी अकदार का तहफ्फुज़। इमीडिएट प्रॉब्लम है कि हमारे ऊपर जो यलवार है चारों तरफ से वो यही है कि तुम इसको छोड़ दो, इसको छोड़ दो, जो इलाही कदरें हैं उनको तर्क कर दो। तो मैं इसमें कुछ आयतें बस पढ़ के इस पर अपनी गुफ्तगू को इख्तिताम करूं। सूरह मरियम की आयत 50 और 40 और उसके बाद हजरत इब्राहिम अलैहिस्सलाम, हजरत इब्राहिम अलैहिस्सलाम की वो शख्सियत बुजुर्ग वाला सिफात है कि जिसे कुरान करीम ने नमूना तौहीद के तौर पर पेश किया, नमूना इखलास के तौर पर पेश किया और कुर्बानी के बुनियाद के तौर पर पेश किया, यानी कि जो कुर्बानी की असल और रेशा और बुनियाद है वो भी आपसे है, जो इखलास बंदगी है उसकी भी मेराज आप में नजर आती है और तौहीद के जमाए आज मैं चाहता था उस पर भी गुफ्तगू करूं लेकिन अब मेरे ख्याल मौका नहीं। वज़कुर फ़िल किताब इब्राहीम, ऐ रसूल अपनी किताब में इब्राहिम की याद को बाकी रखो। इन्नहु काना सिद्दीकन नबिया, बेशक इब्राहिम एक सिद्दीक और नबी था। जब उसने अपने बाप से ये कहा, अब से आज़र से या हज़रत लिमा तअबुदु मा ला यस्मउ वला युबसरु वला युग़नी अन्का शैआ, कि ऐ मेरे बाप, बाप से मुराद तो मैं बयान कर चुका हूं कि वालिद नहीं है, क्या उसकी तुम बंदगी करते हो कि जो ना सुनता है ना देखता है और ना तुम्हें किसी शय से बेनियाज करता है। या अबती इन्नी कद जाअनी मिन अल-इल्म, ऐ मेरे बाप मेरे पास इल्म आ चुका है, मा लम यअतिका, जो तेरे पास नहीं आया। हजरत इब्राहिम का वो पहला इल्म पता है क्या, सूरह अनाम में पढ़िएगा, पहला इल्म कज़ालिका नुरी इब्राहीम मलकूत अस्समावात वल अर्ज़। पहली चीज जो कुरान ने हमको सिखाई वो ये सिखाई कि मलकूत समावात अर्ज दिखाई है, کہ جو ہم بات کر رہے تھے کہ مرحلہ یقین تک انسان کیسے پہنچتا ہے، جب اس کی رسائی ملکوت تک ہو جاتی ہے، جب تک ملک میں پھنسا رہتا ہے اس وقت تک حقیقت کا شعور حاصل نہیں ہوتا. میرے پاس علم آ چکا ہے جو آپ تک نہیں پہنچا، فتبعنی، بس میری اتباع کیجئے، میں آپ کو سیدھے سچے رستے پر لے چلوں گا. یا ابتی لا تعبد الشیطان، اب بندگی دو قسم کی بندگی ہے، ایک بندگی رب حقیقی کی، الہ معبود حقیقی اللہ کی بندگی، اور اللہ کی بندگی کے مقابلے میں دوسری بندگی شیطان کی بندگی. یا ابتی انی اخاف، میں اس بات کا خوف رکھتا ہوں، ان یمسک عذاب من الرحمن، کہ آپ پر رحمان کی طرف سے عذاب آ جائے، فتکون للشیطان ولیا، اور شیطان آپ کا سرپرست بن جائے. ان دو جملوں کی میں نے خاص طور سے آپ کو ذہن دی کہ اس بات کو یاد رکھیے گا کہ ایک بندگی ہے خدا اور دوسری بندگی ہے شیطان، دونوں بندگیاں ممکن ہیں. اور بقول امام باقر علیہ السلام کے جو رحمان کا بندہ نہیں ہے وہ شیطان کا بندہ ہے، یعنی اگر رحمان کا بندہ نہیں ہے تو شیطان کا بندہ ہے، اور اس کی بہت ساری شکلیں. اس میں یہ ترتیب سے آیتیں چلتی ہیں، اس میں جناب ابراہیم علیہ السلام کا ذکر، باپ انبیاء کا ذکر، آخر میں خدا نے ان سب کو سمیٹا. جیسے وذکر فی الکتاب ادریس، اس کتاب میں ادریس کے ذکر کو باقی رکھو، انہ کان صدیقا نبیا، کہ بے شک وہ صدیق اور نبی تھا، ورفعناہ مکانا علیا، اس کو ہم نے ایک بلند اعلی مکان کی طرف اٹھایا. جیسے میں نے آپ سے کہا نا کہ دو سیر کا قرآن کا ذکر ملتا ہے، جناب ادریس علیہ السلام ایک بزرگ، دو معراج، دو انسان. اولئک الذین، یہ سب کے سب وہ لوگ تھے، انعم اللہ علیہم من النبیین، جن پر اللہ نے اپنی نعمتوں کو نازل کیا، انبیاء میں سے، من ذریت آدم، ذریت آدم میں سے، وممن حملنا مع نوح، اور کچھ ان میں سے وہ تھے کہ جو نوح کے ساتھ اس کی کشتی میں سوار تھے، ومن ذریت ابراہیم و اسرائیل، اور کچھ وہ کہ جو ابراہیم اور اسرائیل یعنی یعقوب علیہ السلام ان کی ذریت میں شامل تھے، وممن ہدینا واجتبینا، اور ان میں سے کہ جن کی ہم نے ہدایت کی اور جن کو مجتبا یا منتخب کرا. اذا تتلى علیہم آیات الرحمن، ان کی علامت، ان کی نشانی کیا ہے؟ کہ جب ان پر رحمان کی آیتوں کی تلاوت کی جاتی ہے، خروا سجدا وبکیا، تو وہ بے اختیار حالت بکا میں سجدے میں گر پڑتے ہیں، یعنی ان کے قلب پر خشیت کا، خشیت الہی کا لیا تھا. فخلف من بعدہم، فخلف انہی کے پیچھے، ان کے رستوں پر، ان کے بعد، ان کے خلف ایسے لوگ ہوئے، خلف اضاعوا الصلاۃ، جنہوں نے اپنی صلاۃ کو ضائع کر دیا. تابے کو صلاۃ نہیں، ان کے پیچھے پیچھے ان کے بعد ایسے لوگ ہیں جو تارے کو صلات نہیں، منکر صلات نہیں، اضاعوا الصلاۃ، نمازوں کے ضائع کرنے والے. اور اگر اتنی گفتگو جو ہم نے کی، اب آپ یقیناً سمجھ سکتے ہیں کہ نمازوں کو ضائع کرنے سے مطلب کیا ہے. اضاعوا الصلاۃ واتبعوا الشہوات، اپنی نمازوں کو ضائع کیا اور شہوات کی اتباع کی. فسوف یلقون غیا، تو بس وہ ان قریب اپنی سرکشی کے انجام سے ملاقات کر دیں گے. الا من تاب و آمن و عمل صالحا، مگر وہ لوگ کے جنہوں نے توبہ کی اور ایمان لائے اور ہمارے سامنے پوجا کریں. اس آیت میں ایک عجیب بات یہ ہے کہ خدا نے یہ نہیں کہا कि वो पहले वाले जो अफराद थे, अच्छा पहले वाले अफराद में कि जिनको खुदा ने अपनी नेमतों का महल करार दिया, उसमें सिर्फ अंबिया नहीं है, बहुत सारे लोग नबीन है, जुर्रियत आदम है, जुर्रियत इब्राहिम है, जुर्रियत याकूब है, वो है जो जनाब नूह के साथ शामिल हुए, और कुछ ऐसे हैं कि जिनको खुदा ने मुंतखब किया, सिर्फ अंबिया नहीं। तो खलफा का लफ्ज जो है वो ये बता रहा है कि हम उन्हीं के कदम ब कदम उनके बाद आए, इन्हें ऐसा नहीं है कि वो कुछ और थे और हम कुछ और हैं, उनका निजाम और उनका सिलसिला कुछ और था और हमारा सिलसिला कुछ और है। ये लफ्ज खलफा हमें उन्हीं का जानशीन बताते हैं, लेकिन उनके रवैये कुछ और थे, उनकी खुदा के साथ मामलात और बंदगी कुछ और थी, और हमारे क्या हो गए, नमाज का जाया करना, और या सलात का लफ्ज है, सलात से मरा ताल्लुक बखुदा, खुदा से ताल्लुक को खराब कर लेना, और शहवात की तबाह, इन दो चीजों की वजह से सारा का सारा निजाम के उनको जो फजीलत और बरकरी नसीब हुई थी वो चीज हमारे लिए वही चीज बदल गई, हमारे लिए पस्ती और जल्द। तो अब नुस्खा पूरा हमारे सामने है, जो प्रिस्क्रिप्शन है वो हमारे सामने है कि हमें किन दो चीजों से बाहर आना है, कि नमाज पढ़ना अब देखिए यहां मसला नहीं है, बल्कि नमाज की हिफाजत और ये दो चीजें हैं जिस पर हमें मेहनत और तवज्जो करना है, और अपने आप को किस चीज से बचाना है, इत्तेबा और शहवत। दोस्त अब ज्यादा नहीं बात को फैलाना चाहता, बस इख्तिताम और आखिर में ये कि हम सब इस चीज की दुआ करें कि परवरदिगार आलमीन इस माह मुबारक की बरकतों से हमें महरूम न फरमाए, खुसूस कुरान करीम में गौर फिक्र करना, कुरान के मारिफ को हासिल करना, कुरान की गहराइयों में उतरना, ये खुदावंद करीम हमें अपनी बारगाह खास से अपनी रहमत खुसूसी से हमें इनायत फरमाए। और जैसा कि मैं बार बार आपकी खिदमत में अर्ज कर रहा हूँ कि हमारी जिम्मेदारियां इंफरादी भी होती हैं, इज्तमाई भी होती हैं, इंसानी भी होती हैं, कि खुदा हमें ऐसा बनाए, ऐसा इंसान करार दे कि हम में से हर एक अल्लाह के नूर की एक किरण बने, कि कम अज कम हम अपनी जात को के साथ साथ अपने अतराफ को कुछ न कुछ रोशन करने का सबब बने, कि हमारा वजूद ऐसा हो कि इलाही और इंसानी अकदार हमसे सातें हो, हमसे जाहिर हो, और वो अफराद के जो जिन्होंने गुमराही की राह को अख्तियार कर लिया है उनका तो निगरान खुदा है, लेकिन कम अज कम वो अफराद के जो बीच में कहीं लटक रहे हैं, बीच में कहीं तजब्जुब का शिकार हैं, कि खुदा हमें इस काबिल बनाए कि हम उन अफराद को यकीन की तरफ खींचने के काबिल और लायक हो सकें। इंशाअल्लाह अज़ीज़, और आखिर में कि मैं ज़ाती तौर से भी आप लोगों से दुआ करूंगा कि जो गुफ्तगू रही, अगरचे के बहुत सारी बातें जहन में थी, तशना है, लेकिन आप यकीन करें कि मुझे ये सात आठ गुफ्तगू हो गए तो बहुत मजा आया, और उसमें जाहिर है कि आप लोगों की भी शमूलियत है, तो आप मुझ हकीर और गुनाहगार को भी अपने रमजान और खसूसी तौर से आखिरी अशर माह रमजान की दुआओं में जरूर याद रखिएगा कि खुदा हम सबको उस मकाम तक पहुँचने की तौफीक इनायत फरमाए कि जो मकाम उसने अपने मुखलिस बंदों के लिए रखा है। अस्सलामु अलैकुम व रहमतुल्लाह।